यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठूलो हुँदैन भन्नेमा सबै स्पष्ट हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हजारौं जनताको सहभागिता र शहीदहरूको बलिदानीबाट स्थापित गणतन्त्रको जग कमजोर नरहेको माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति। मुलुकमा राजनैतिक स्थिरता भएन भन्ने तर संविधान र कानूनलाई असफल बनाउने प्रवृत्ति विद्यमान रहेको गृहमन्त्री रमेश लेखकको टिप्पणी। एउटै प्रकृतिका संरचना गाभ्ने, खारेज वा हस्तान्तरण गर्ने सम्बन्धी सुझावहरू कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने मन्त्री परिषद बैठकको निर्णय। G20 विदेश मन्त्रीहरूको बैठक दक्षिण अफ्रिकाको जोहानेसबर्गमा शुरू हुँदै र नेपालले नेदरल्याण्डलाई पराजित गर्दै फोर नेशन्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा सबै स्पष्ट हुनुपर्ने बताउनु भएको छ। पोखरा विश्वविद्यालयको 20 दीक्षान्त समारोहलाई हिजो कास्कीको ढोरपाटनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबै नेपालीले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। समारोहमा पोखरा विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी 7872 विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमान्दार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
तपाईँहरू देशभक्त हुनुपर्दछ, आफ्नो देशको स्वाभिमान, एउटा नागरिक हुनुको गर्व, नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा हुनुपर्दछ। तपाईँहरू दास मनोवृत्ति राख्ने होइन, कमजोर भावना, हीन भावना, सानो देशको ग्रन्थि त्यस्ता पाल्ने होइन। मैले धेरै अगाडि भनेको छु, कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठुलो हुँदैन। हामी 40 देश पर्छौं दुनियाँमा, 41 देश परौंला। त्योभन्दा 194 देशमध्ये हामी 40 देशमा पर्छौं भने 153 देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी साना देश हो?
प्रधानमन्त्री ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गम स्थल नेपालमा दीक्षित विद्यार्थीहरूले सदैव इमान्दार भई देशका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विश्वविद्यालयको रूपान्तरणकारी विकासमा सरकारको साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं जनताको सहभागिता र शहीदहरूको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको जग कमजोर नरहेको बताउनु भएको छ। गोर्खा नगरपालिका 14 गोपलिङ स्थित शहीद परिवारसँगको भेटघाट कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताले स्थापित गरेको व्यवस्था थप सुदृढ़ गर्न राजनैतिक दल र सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले परिवर्तनका लागि ज्यानको बलिदानी दिने शहीदहरू देशका साझा सम्पत्ति भएको पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सबैले संविधानको व्यवस्था पालना गर्नुपर्ने र संविधानलाई असफल पार्ने छूट हामी कसैलाई पनि नभएको बताउनु भएको छ। भक्तपुरको बोडेमा हिजो नेपाल वित्तीय संस्था कर्मचारी संघको 8 राष्ट्रिय परिषदको बैठक उद्घाटन गर्नुहुँदै उहाँले विगतका विभिन्न कारणले संविधान असफल भए पनि वर्तमान संविधानलाई असफल पार्ने छूट कसैलाई नभएको बताउनुभयो। संविधानलाई सफल पार्नुपर्ने भूमिका निर्वाह नभएका कारण 70 अन्तरालमा 7 संविधान जारी हुँदा मुलुक राजनीतिक अस्थिरताबाट गुज्रन बाध्य भएको बताउनुहुँदै राजनीतिक स्थिरता भएन भन्ने तर विद्यमान संविधान र कानूनलाई असफल बनाउन खोज्ने प्रवृत्ति मुलुकको हितमा नहुने उहाँले बताउनुभयो। संविधान चलायमान र जीवन्त दस्तावेज भएकाले समय र आवश्यकता अनुसार संशोधन स्वाभाविक भएको र संविधान संशोधन गर्दा प्रतिगमनमा जान्छ भन्ने ठान्नु नै गलत भएको उहाँले टिप्पणी गर्नुभयो। नेपाली कांग्रेस र नेकपा एमाले मात्रै संविधान संशोधन गर्ने नभई सबै दलहरूबीच छलफल र सहमतिमै संविधान संशोधन हुने उहाँले बताउनुभयो। संविधान संशोधनका लागि कांग्रेस र एमाले बनाएको कार्यदलमा को बस्ने भन्ने टुंगो आज भोलिमै लगाएर कार्यदलले काम थाल्ने गृहमन्त्री लेखकले बताउनुभयो। मन्त्री परिषदले एउटै प्रकृतिका अलग अलग संरचना गाभ्ने खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिश गरेका सुझावहरू कार्यान्वयनका लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक खर्च पुनरावलोकन आयोग 2075 उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 र एकै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन 2081ले सिफारिश गरेका सुझावहरू कार्यान्वयनका लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको छ। त्यस्तै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महामन्त्री श्री रविन्द्र केसीको राजीनामा स्वीकृत गर्ने प्रणयले निर्णय गरेको छ। नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक श्री रविन्द्र आयुक्तको परिषद संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 58 नियमित अन्तर्गत 2081 फागुन 12 14 गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने हाई लेभल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै प्रकारले नेपाल र संयुक्त राज्य अमेरिका बीच हुने पुरातात्विक समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको प्रसार प्रसार तथा आयात प्रतिबन्ध सम्बन्धी सम्झौता स्वीकृति गर्ने
पछिल्लो मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो। मन्त्री परिषदका बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले विक्रम सम्बत 2082 सालको वर्षभरि दिइने सार्वजनिक विदा तथा कार्यालय समय निर्धारण गरिएको बताउनुभयो। उहाँले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोर्खाका अर्जुन बाबु ढकाललाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। नेपाली सेनाका प्रतनापतिहरूको समन्वयात्मक बैठक हिजो सैनिक मुख्यालय जंगी अड्डामा शुरू भएको छ। नेपाली सेनाका विभिन्न विभाग महानिर्देशनालय निर्देशनालयका प्रमुख एवं प्रतनापतिहरूको सहभागिता रहेको बैठकमा पछिल्लो अवस्था र सेनाको भूमिकाबारे छलफल भइरहेको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्री मानवीर राईले राष्ट्र सेवाप्रतिको अविचलित समर्पणबाट नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको धरोहरका रूपमा स्थापित भएको बताउनुभयो। रक्षामन्त्री राईले विश्वको बदलिदो भू राजनीतिक परिवेश ध्रुवीकरण र हालको अन्तर्राष्ट्रिय परिवेश एवं विभिन्न स्थानमा चलिरहेका द्वन्द्वहरूले हाम्रो देशमा पनि कुनै न कुनै रूपमा प्रभाव पाइरहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सदैव चनाखो हुन नेपाली सेनालाई आग्रह गर्नुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औल्याएका अन्तर्निहित कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले हालको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील जटिल र अन्यलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार चढ़ावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सिर्जना गर्ने सम्भावना रहेको औल्याउनुभयो। बैठक आजसम्म चल्नेछ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक 2081 55 मध्ये 54 दफा पारित गरेको छ। समितिको हिजो बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोतको स्वामित्व र विकासको अधिकार आयोगको स्थापना काम कर्तव्य अधिकार लगायतका 12 परिच्छेदका 54 दफा विधेयकको अंग बनोस् भनी सर्वसम्मतिले पारित गरेको समितिका सभापति दीपक बहादुर सिंहले जानकारी दिनुभयो। बैठकले दफा 17 उपदफा 1 र 2 भने समितिको आगामी बैठकमा पुनः विस्तृत छलफल गरी पारित गर्ने जनाएको छ। बैठकमा सांसदहरूले जलविद्युत आयोजना निर्माण गर्दाका मापदण्ड त्यसै गरी जल उत्पन्न प्रकोपहरूको व्यवस्थापन बाँध निर्माण सुरक्षा सम्बन्धमा विधेयकले स्पष्ट पार्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले जलस्रोतको संरक्षण र विकासमा जोड़ दिनुहुँदै जल उत्पन्न विपद सामना गर्न विद्युतीय प्रणालीमा आधारित जलस्रोत सम्बन्धी तथ्याङ्क र पूर्व सूचना प्रणालीलाई विधेयकले समेट्नुपर्ने संशोधन प्रस्तुत गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोतको दिगो विकास उपयोग संरक्षण एवं व्यवस्थापन लाभको न्यायोचित बाँडफाँट त्यसै गरी मौसम तथा जल उत्पन्न विपद न्यूनीकरण गर्ने उद्देश्यले जलस्रोत ऐन ल्याउनु परेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबा हमास समूहको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि कूटनीतिक पहल जारी रहेको धारणा राख्नुहुन्छ। ओमनको मस्कटमा आयोजित 8 हिन्द महासागर सम्मेलनमा सहभागी भई हिजो स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा जोशीको रिहाईको मुद्दा उठाएको र ती मुद्दाहरूमा सकारात्मक जवाब प्राप्त भएको बताउनुभयो। इरानका विदेश मन्त्रीसँगको भेटवार्ताका क्रममा पनि आफूले जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्रमन्त्री देउवाले जानकारी दिनुभयो।
इरानको परराष्ट्र मन्त्री अब्बास जीसँग पनि कुरा गरे र त्यो चाहिँ बिपिन जोशीकै बारेमा चाहिँ हाम्रो मूल छलफल भएको थियो र उहाँले पनि म प्रयास गर्छु तर अहिले पनि तपाईँहरूको र एकजना आफ्नो थाई होस्टेजको बारेमा चाहिँ सिचुएसन क्लियर छैन, हामीले इन्फर्मेसन मागेका छौँ भन्ने कुरा गर्नुभयो र हामी चाहिँ सिरियसली लागेका छौँ भन्ने कुरा गर्नुभयो। यही कुरा चाहिँ कटारपुरले पनि गर्नु भएको छ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री देउवाले भारतको उडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एकजना नेपाली छात्राको मृत्यु भएपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरिरहेको जानकारी दिनुभयो। भारतको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू पछिल्लो अवस्थापछि स्वदेश फर्कने क्रम जारी रहेको छ। हालसम्म वीरगंज नाका हुँदै स्वदेश फर्कने नेपाली विद्यार्थीहरूको संख्या 159 पुगेको पर्साका सहायक प्रमुख जिल्लाधिकारी सुमन कुमार कार्कीले जानकारी दिनुभयो। पर्सा, बारा, रौतहट, सप्तरी, सुनसरी, काठमाडौँ, मकवानपुर, चितवन, धनुषा, रूपन्देही जिल्लाका विद्यार्थीहरू स्वदेश फर्किएका छन्। केआईआईटीले विद्यार्थीहरूको सुरक्षाको प्रबन्ध मिलाइएको भन्दै विद्यार्थीहरूलाई कलेज र छात्रावासमा फर्कन आग्रह गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले भारतको उडिसा राज्यको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय मानवाधिकार आयोगलाई पत्राचार गरेको छ। आयोगले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको र त्यसपछि उत्पन्न परिस्थितिका घटनाको सम्बन्धमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीड़ितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपीट भएका र दुर्व्यवहारमा परेका नेपाली विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपालीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न र घटनामा संलग्न विश्वविद्यालयका अधिकारी एवं व्यक्तिहरूलाई कानून दायरामा ल्याई उत्तरदायी बनाउन माग गरेको छ। मानवाधिकार आयोगले प्राप्त उजुरीका आधारमा भारत स्थित नेपाली दूतावास र अन्य माध्यमबाट घटना र विद्यार्थीहरूको अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको पनि जनाएको छ। बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो एक समारोहबीच हस्तान्तरण गरिएको छ। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर राजेश सम्भाजी राव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधी सेठी यावनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गर्नुभयो। प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग गरिने मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार आगामी 5 वर्ष 2025 सन् 2030 लागि संस्थाले 35 प्रकारका अत्यावश्यक औषधिहरू निशुल्क रूपमा उपलब्ध गराउनेछ। त्यसक्रममा मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरी उपचारसँगै निरोधात्मक विधि प्रवर्धनको काम गरिरहेको बताउनुभयो। वीरगंजस्थित एकीकृत तथा आईसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष 2081-82 साउनदेखि माघ मसान्तसम्मको 7 महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ 40,34,54,00,00,000 रूपियाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत वर्षको तुलनामा यस आर्थिक वर्षको 7 महिनामा 140% निर्यात वृद्धि भएको वीरगंजस्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस लगायतका मुलुकहरूमा तेल, जूस, कपड़ा, जुत्ता लगायतका नेपाली उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। ताप्लेजुङको पाथीभरा अर्थात मुकुमलुङ क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा हिजो सुरक्षाकर्मीसहित 12 जना घाइते भएका छन्। ताप्लेजुङका प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी 11 जना र प्रदर्शनकारीतर्फ 1 जनासहित 12 जना घाइते भएका हुन्। त्यसक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन 7 सेल अश्रु ग्यास प्रहार गरेको थियो। पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने बताउनु भएको छ। सुर्खेतमा नेपाली कांग्रेसले हिजो गरेको कार्यक्रममा नेता डाक्टर कोइरालाले कांग्रेसको विधान अनुसार समयमै महाधिवेशन सम्पन्न गर्न सबै एकजुट भई अघि बढ़नुपर्ने बताउनुभयो। वहाँले वर्तमान सत्ता गठबन्धन बीच भएको सातमुदे समझदारीको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य हिजो अस्पतालबाट घर फर्कनु भएको छ। किर्तिपुर स्थित किर्तिपुर अस्पतालमा उपचाररत रहनुभएका आचार्यलाई स्वास्थ्यमा सुधार देखिएपछि हिजो डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डाक्टर किरण किशोर नकर्मीले जानकारी दिनुभयो। फागुन 3 गते पोखरामा आयोजित पोखरा भ्रमण वर्ष 2025 को औपचारिक उद्घाटन कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नगर प्रमुख आचार्य घाइते हुनुभएको थियो। मन्त्री पौडेल भने यसअघि नै डिस्चार्ज भइसक्नु भएको छ। आज अन्तर्राष्ट्रिय भाषा दिवस नेपाल सहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्। विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारीलाई प्रवर्धन गर्नु भाषा दिवसको मुख्य उद्देश्यका रूपमा रहेको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2002 भाषा दिवसको घोषणा गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानून संशोधन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले समावेशी आयोग संवैधानिक व्यवस्था अनुरूप स्थापित भए पनि कार्यक्षेत्र स्पष्ट नभइसकेकाले त्यसलाई व्यवस्थापन गरिनुपर्ने बताउनुभयो। असोज 12 गते पछि करिब 5 महिना वर्षा नहुँदा आलू गहुँ लगायतका बाली नाली ओइलाउन थालेको अवस्थामा मंगलबार पानी परेपछि रसुवाका किसान खुशी भएका छन्। जमीनमा चिसोपन बढ़ेपछि चौपायाको चरण क्षेत्रमा हरियाली छाउने र वन जंगलमा लागेको डढेलोका कारण त्राईमाम बनेको जनजीवनलाई राहत पुग्ने स्थानीय बासिन्दाले बताएका छन्। काठमाण्डुको दक्षिणकाली वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले 24 घण्टापछि हिजो दिउँसोपछि डढेलो नियन्त्रणमा आएको जानकारी दिनुभयो। धनकुटाको सागुरीगढ़ी गाउँपालिकाको महाभारतमा लामो समयदेखि खानेपानीको चरम समस्या झेलिरहेका स्थानीय पछिल्लो समय गाउँमा लिफ्ट खानेपानी आयोजनाको सफल परीक्षण भएपछि खानेपानीको समस्या समाधान होला कि भन्ने आशामा रहेको धनकुटा संवाददाता ईश्वर थापा बताउँछन्।
खानेपानी जोहकै लागि महाभारतका स्थानीय बिहानैदेखि घण्टौंसम्म हिँडेर मुहानसम्म पुग्नुपर्छ। खडेरीको कारण बस्ती नजिकका कुवा पँधेरो सुक्दै गएपछि पानी ल्याउन 1.5-2 घण्टा टाढाको माखावा खोला धाउनुपर्छ। पानीको जोहो गर्दा कतिको बिहान बित्छ त कति बालबालिकाको विद्यालय नै छुट्ने गरेको छ। तर अहिले महाभारतमा लिफ्टिङ प्रविधि सफल भएसँगै वर्षौंदेखि भोग्दै आइरहेको खानेपानी समस्या समाधान हुने आशा पलाएको स्थानीयको भनाइ छ। खानेपानीको समस्या बढ्दै गएपछि विक्रमसम्म 2072 सालबाट शुरू भएको माखावा खोला लिफ्टिङ खानेपानी आयोजनाको बल्ल तल्ल सफल परीक्षण गरिएको छ। हालसम्म 2.9 करोड रुपियाँ लागत रहेको आयोजनाबाट पानीलाई लिफ्ट गरेर 1,389 मिटरको उचाइमा रहेको पोखरी डाँडामा पानी झारिएको छ। खानेपानीको चरम समस्याका कारण बसाई सर्नुपर्ने स्थितिसम्म आएकोमा अब सहज हुने गाउँपालिका अध्यक्ष जितेन्द्र राईको भनाइ छ।
यो वर्षबाट यो वार्डको खानेपानीलाई हामी कम्प्लिट गर्न गइरहेको छौँ। हिजोको दिनमा स्कूल पढ्ने भाइ बहिनीहरू नानीहरू चाहिँ स्कूल जानुभन्दा अगाडि पानी बोकेर उनीहरू स्कूल जाने अवस्थाहरू थियो। बसाई सर्नुपर्ने अथवा अन्यत्र जानुपर्ने अवस्थाहरू थिए।
आयोजनाबाट गोलखाडी, होङकुटोल, लेक्सिरान, खोङजाली, खाकचिराङ, डडुवा, छिनामचोक, बैंका, गैरीटोल, खोलिम्फु, आसकोट गरी 11 टोलका 250 भन्दा बढी घरदुरी लाभान्वित हुने बताइएको छ। पोखरी डाँडामा संकलन गरिएको पानीलाई उपभोक्ताको घरसम्म वितरण गर्न 6 स्थानमा ट्याङ्की निर्माण तथा उपभोक्ताको घरसम्म पाइप बिछ्याउने तथा मोटर जडानको कार्य भइरहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
भन्सार सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने आवश्यकता औल्याइएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजो बसेको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार प्रक्रिया विकेन्द्रित रूपमा परिचालित भएकाले सम्बन्धित अधिकारीलाई अधिकार प्रत्यायोजन नगर्ने हो भने कार्य सम्पादन चुनौतीपूर्ण हुन सक्ने बताउनुभयो। बैठकमा सांसदहरूले भन्सारबाट संकलन भएको सम्पूर्ण राजस्व राज्यको ढुकुटीमा जाने स्पष्ट कानूनी व्यवस्था हुनुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको बन्दीपुर गाउँपालिका 4 विमलनगर खण्ड 1 महिनासम्म आंशिक रूपमा बन्द गरिएको छ। बन्दीपुर 4 चुनपहरा स्थित सड़क निर्माण कार्यलाई तीव्रता दिन हिजोदेखि चैत्र 9 गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म 500 मिटर खण्ड आंशिक रूपमा बन्द भइरहेको छ। मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले उक्त खण्ड आवश्यकता अनुसार समय समयमा 45 मिनटदेखि 1 घण्टासम्मका लागि बन्द हुने भएकाले वैकल्पिक मार्ग विमलनगर मर्स्याङदी पुल कुमाल गाउँ नयाँ पुलको प्रयोग गर्न आग्रह गर्नुभएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सुस्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ। 60 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिला र क वर्गका अशक्तहरूलाई अस्पतालमा गएर घण्टौं लाइन बस्न नपरोस् भनेर सेवा शुभारम्भ गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका मेडिकल अधिकृतहरूको संयोजकत्वमा चिकित्सक नर्स ल्याब असिस्टेन्ट लगायतका आवश्यक स्वास्थ्यकर्मी सहितका जनशक्ति प्रत्येक दिन वडावडामा पुगेर सेवा दिन हिजोदेखि नै थालिएको नगरपालिकाले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा G20 देशका विदेश मन्त्रीहरूको बैठक शुरू भएको छ। बैठकमा दक्षिण अफ्रिका र अमेरिका बीचको कूटनीतिक तनावका बीच अमेरिकी विदेश मन्त्री भने उपस्थित हुनुभएको छैन। रूसी विदेश मन्त्री सेर्गेई लाभरोभ र चिनिया विदेश मन्त्री वाङ यी लगायत कूटनीतिज्ञहरू भेलामा उपस्थित हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इरानले सन् 2024 कम्तीमा 975 जनालाई मृत्युदण्ड दिएको दुईवटा मानवाधिकारवादी समूहहरूले जनाएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्स र फ्रान्सेली समूह टुगेदर अगेन्स्ट द डेथ पेनल्टीका अनुसार सुन 2008 इरानमा सन् 2024 मृत्युदण्डको सजाय सुनाइएको सबैभन्दा ठूलो संख्या रहेको छ। हमासले 4 इजरायली बन्दकको शव रहेको कफिन हिजो इजरायललाई हस्तान्तरण गरेको छ। सन् 2023 अक्टोबर 7 इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा राम्रो प्रगति गरिरहेको बताउनु भएको छ। दक्षिण एशिया क्षेत्रीय आर्थिक समावेशी पहल कार्यक्रमको बिहिबार काठमाण्डुमा भएको बैठकमा गवर्नर अधिकारीले दक्षिण एशिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन वित्तीय सेवाको डिजिटलाइजेशन, ग्राहक संरक्षण, वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड़ दिन सम्बद्ध पक्षहरूलाई आग्रह गर्नुभयो। बैठकमा श्रीलंकाको केन्द्रीय बैंकका गवर्नर डाक्टर पी नन्दलाल बीरा सिंघेले दक्षिण एशियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति हातेमालो गरी काम गर्नु जरूरी रहेको बताउनुभयो। बैठकले आगामी 5 वर्षका लागि दिगो समावेशी र 9 प्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेण्डालाई विशेष जोड़ दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस बैठकमा नेपाल सहित श्रीलंका, बंगलादेश, मालदिव्स र पाकिस्तानका केन्द्रीय बैंकका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। निर्माण सम्बन्धी नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। भ्रिकुटी मण्डपमा शुरू भएको प्रदर्शनीको शुभारम्भ गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकलाई समृद्ध बनाउन र स्थानीयको उत्पादन सहरसम्म पुर्याउन आवश्यक सड़क र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग कम्पनी डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउने विभिन्न देशका 300 भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ। नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फाल्गुन 11 गतेसम्म चल्नेछ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्म कुल बजेटको करिब 25% खर्च गरेको छ। प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहिबार गरेको अर्धवार्षिक समीक्षामा चालू आर्थिक वर्षको फाल्गुन 3 गतेसम्म पूँजीगत खर्च 42.83% र चालू खर्च 28.47% रहेको जनाइएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू आर्थिक वर्षमा विनियोजन भएको पूँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभयो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार पनि शेयर बजार 3.14 झिनो अंकले बढ़ेर 2743.74 बिन्दुमा पुगेको छ।
खेल समाचार।
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपालले लेबनानलाई 1-0 गोलले हरायो। नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो। नेपालको जीतमा सावित्रा भण्डारी साम्बाले 42 मिनटमा गोल गरिन्। खेलमा लेबनानले पनि दुईवटा गोल गर्ने राम्रा मौका गुमाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई 1-0 गोलले हराएको थियो।
अब मौसम। हाल देशका पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदलिरही सुदूरपश्चिम कर्णाली गण्डकी बागमती र कोशी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै कोशी बागमती र गण्डकी प्रदेशका बाँकी उच्च पहाड़ी एवं हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.2 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:37 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा सबै स्पष्ट हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। हजारौं जनताको सहभागिता र शहीदहरूको बलिदानीबाट स्थापित गणतन्त्रको जग कमजोर नरहेको माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति। मुलुकमा राजनैतिक स्थिरता भएन भन्ने तर संविधान र कानूनलाई असफल बनाउने प्रवृत्ति विद्यमान रहेको गृहमन्त्री रमेश लेखकको टिप्पणी। एउटै प्रकृतिका संरचना गाभ्ने, खारेज वा हस्तान्तरण गर्ने सम्बन्धी सुझावहरू कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने मन्त्री परिषद बैठकको निर्णय। G20 का विदेश मन्त्रीहरूको बैठक दक्षिण अफ्रिकाको जोहानेसबर्गमा र लेबननलाई पराजित गर्दै नेपाल फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।